بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ احزاب کی آیت کرمانک 32، 33 اور 34 کی تلاوت اور انواد سنیں گے ایران کے پرخیات قاری ابو القاسمی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، يا نساء النبي لستن كأحد من النساء فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا، وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله، إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا، واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة، إن الله كان لطيفا خبيرا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے پیغمبر کی پتنیوں، تم سامانیہ مہلاؤں میں سے کسی کی طرح نہیں ہو، یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے، اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو، نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ ویو میں 31 میٹر بینڈ برابر 9510 کلو ہرٹز پر سن رہے ہیں۔ پتر ویوہار کے لیے ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ اگر واٹس ایپ کے مادھیم سے سمپرک کرنا چاہیں تو اس کے لیے ہمارا ٹیلی فون نمبر ہے 0098-9035065492۔ دوستو، آج منگلوار ہے، خرداد ماس کی 11، شوال کی 20 اور جون کی پہلی تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا نوٹ کر لیجئے۔ ہمیشہ کی طرح سب سے پہلے انتراشٹریہ سماچار آپ کی سیوا میں پیش کیے جائیں گے، پھر ہم آپ کو سنوائیں گے دینک کاریکرم راجنیتک چرچا۔ راجنیتک چرچا کے بعد باری ہوگی ساپتاہک کاریکرم روہنگیا تراسدی کی۔ اور دوستو، ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا قرآنی قصے۔ اب آپ ریڈیو تہران سے انتراشٹریہ سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ IAEA کی رپورٹ پر ایران کا صاف جواب، ایجنسی کو سیف گارڈ کے دائرے سے باہر پہنچ کا ادھیکار نہیں ہے۔ قطر نے کہا ہے کہ علاقے میں شانتی کی استھاپنا کے لیے ایران سے وارتا ضروری ہے۔ سعودی عرب نے مسجدوں کے لاؤڈ سپیکروں کی آواز کا لیول کم کرنے کے آدیش کا بچاؤ کیا ہے۔ اسرائیل میں پردھان منتری پد کے امیدوار نفتالی بینٹ نے کہا ہے کہ فلسطینیوں کو قتل کر دینا چاہیے۔ اور اب آپ مریم مہردادی اور حسن عباس سے وستار سے سماچار سنیے۔
ایران نے کہا ہے کہ اس کے پرمانو پرتشٹھانوں میں IAEA کو سیف گارڈ کے دائرے سے باہر پہنچ حاصل نہیں ہے۔ وینا میں انتراشٹریہ سنگٹھنوں میں ایرانی پرتنیدھی نے سوموار کی رات JCPOA کے لاگو ہونے کی پرکریا کے بارے میں انتراشٹریہ پرمانو ارجا ایجنسی IAEA کی نئی رپورٹ کی پرتکریا میں کہا ہے کہ اس رپورٹ میں ایجنسی نے جو آنکڑے پیش کیے ہیں وہ اس کے اندازے کے آدھار پر یا سیف گارڈ ستیاپن کے پریپریکش میں ہیں۔ کاظم غریب آبادی نے اس بات کا ذکر کرتے ہوئے کہ یہ رپورٹ 23 فروری 2021 کو ایران کی اور سے سیف گارڈ کے دائرے سے باہر سویچھا سے کیے جانے والے سہیوگ کے رکنے کے پریپریکش میں تیار ہوئی ہے۔ کہا کہ IAEA کے ڈائریکٹر جنرل نے اس رپورٹ میں کہا ہے کہ JCPOA کے لاگو ہونے کے سمبندھ میں ایجنسی کی نگرانی اور ستیاپن کی گتیویدھیاں ایران کے پورک پروٹوکول سہت JCPOA کے تحت اپنی پرمانو پرتیبدھتاؤں کو روکنے کے فیصلے سے پربھاوت ہوئی ہے۔ قاسم غریب آبادی نے کہا کہ اسلامی گنتنتر ایران نے جو کیا ہے وہ دیش کی سنسد میں ایرانی راشٹر کے ادھیکاروں کی رکشا اور پابندیوں کو ہٹانے کے لیے پاس ہوئے قانون کے تحت ہے۔ انہوں نے کہا کہ یہ رپورٹ بھی 23 فروری کے ایران کے فیصلے کے لاگو ہونے کو صاف طور پر بیان کرتی ہے۔
دکشن پشچم ایران کے خوزستان پرانت کے دیسفول ضلع کے پرشاسنک ادھیکاری نے ضلع کی ہوائی چھاونی کے 2 پائلٹوں کی شہادت کے معاملے کا آرمبک بہورا دیا ہے۔ علی فرحمن پور نے بتایا کہ منگلوار کو ہوائی چھاونی کے سینک کھیتر میں ہونے والی ایک درگھٹنا کے کارن 2 پائلٹ شہید ہو گئے۔ انہوں نے بتایا کہ جہاں پر یہ درگھٹنا ہوئی اس علاقے کو سینا نے क्वारंटीन कर रखा था और इस समय कुछ टीमें दुर्घटना के कारणों की जांच कर रही है। फरहामंदपुर ने बताया कि इस दुर्घटना में हवाई छावनी के विमानों को कोई नुकसान नहीं पहुंचा है। देसफुल जिले के प्रशासनिक अधिकारी ने बताया कि विभिन्न आयामों से दुर्घटना की जांच की जा रही है, जो जल्द ही इस संबंध में अधिक ब्यौरा पेश करेगी। इससे पहले कुछ गैर सरकारी सूत्रों ने बताया था कि देसफुल की सैन्य छावनी में मंगलवार को एक F-5 सैन्य विमान में उड़ान से पहले तकनीकी खराब आ गई, जिसके चलते हुए दुर्घटना में 2 पायलट शहीद हो गए।
कतर के विदेश मंत्रालय की प्रवक्ता ने कहा है कि दोहा इलाके की हर ताकत के बीच मध्यस्थता के लिए तैयार है और क्षेत्र में शांतिपूर्ण सहजीवन के लिए ईरान से वार्ता जरूरी है। लुलुआ अल खातिर ने मंगलवार को स्पुतनिक समाचार एजेंसी से बात करते हुए कहा कि जब भी कतर से मध्यस्थता के लिए निवेदन किया जाएगा, दोहा विश्व शांति व स्थिरता के लिए मध्यस्थता की अहमियत के मद्देनजर कदम आगे बढ़ाएगा। उन्होंने ईरान व सऊदी अरब के बीच बातचीत की अहमियत के मेजबानी की संभावना के बारे में कहा कि अभी इस तरह की कोई बात नहीं हुई है, लेकिन हम इसका स्वागत करेंगे क्योंकि हमने कई बार कहा है कि इलाके में शांतिपूर्ण सहजीवन की प्राप्ति के लिए ईरान से वार्ता जरूरी है और इससे फारस की खाड़ी के तटवर्ती अरब देशों में पाई जाने वाली चिंता कम होगी। कतर के विदेश मंत्रालय की प्रवक्ता ने ज़ायनी शासन के साथ संबंधों की बहाली के बारे में कहा कि दोहा का मानना है कि इस समय इससे इसराइल व फिलिस्तीन के बीच शांति प्रक्रिया में कोई मदद नहीं मिलेगी। लुलुआ अल खातिर ने कहा कि हम सभी विश्व शक्तियों से अपील करते हैं कि वे तेल अवीव के निरंकुश समर्थन पर पुनर्विचार करें, चाहे वो आर्थिक मदद हो या राजनीतिक समर्थन हो।
सऊदी अरब के इस्लामी मामलों के मंत्री ने मस्जिद के लाउडस्पीकरों की आवाज़ को नियंत्रित करने वाले एक विवादास्पद आदेश का बचाव करते हुए कहा है कि यह कदम अत्यधिक शोर की शिकायतों के बाद उठाया गया है। मुसलमान के सबसे पवित्र 2 धार्मिक स्थलों के मेजबान देश के इस्लामी मामलों के मंत्रालय ने पिछले हफ्ते एक प्रमुख नीति की घोषणा करते हुए कहा था कि मस्जिदों के लाउडस्पीकरों की आवाज़ एक तिहाई से अधिक नहीं रहनी चाहिए। यह आदेश खास तौर पर अजान की आवाज़ को सीमित करने के लिए जारी किया गया है, जिसके बाद सोशल मीडिया पर एक बहस छिड़ गई है। एक ट्विटर हैंडल से इस फैसले पर सवाल खड़ा करते हुए पूछा गया है, अजान की आवाज़ में समस्या कहाँ है, बल्कि इससे शांति और सुकून हासिल होता है। मस्जिदों में फिर से लाउडस्पीकरों की आवाज़ गुंजनी चाहिए। सोमवार को इस्लामी मामलों के मंत्री अब्दुल लतीफ अल शेख ने कहा, यह आदेश नागरिकों की उन शिकायतों के बाद जारी किया है जिसमें कहा गया था कि लाउडस्पीकरों से ऊंचे आवाज में होने वाली अजानों से बच्चों और बुजुर्गों को परेशानी होती है।
यमनी सेना ने बताया है कि देश के पश्चिमी प्रांत हुदैदा में हमलावर सऊदी गठबंधन बारंबार संघर्ष विराम का उल्लंघन कर रहा है। तस्नीम न्यूज़ के मुताबिक यमनी सेना ने सोमवार की रात को कहा कि सऊदी हमलावरों और उसके किराए के फौजियों ने हुदैदा में पिछले 24 घंटे में 106 बार संघर्ष विराम का उल्लंघन किया है। इस उल्लंघन के दौरान सऊदी गठबंधन के ड्रोन विमानों ने उड़ानें भरी, हुदैदा पर 10 मिसाइल व मार्टर गोले फायर किए और 89 बार फायरिंग की। गौरतलब है कि 18 दिसंबर 2018 को स्वीडन की राजधानी स्टॉकहोम में यमनी प्रतिनिधिमंडल और सऊदी अरब की ओर से भेजे गए प्रतिनिधिमंडल के बीच पश्चिमी यमन के हुदैदा प्रांत में संघर्ष विराम पर सहमति हुई, लेकिन उसके बाद से शायद ही कोई दिन गुजरा है जब सऊदी गठबंधन ने संघर्ष विराम का उल्लंघन न किया हो।
इसराइल में प्रधानमंत्री पद के मजबूत दावेदार बेनेट फिलिस्तीनियों के बारे में बहुत भयानक सोच रखते हैं। इसराइली कब्जे वाले नासिरा शहर से रायुल योम अखबार के पत्रकार जोहर अंद्राओस ने अपनी रिपोर्ट में बताया कि 50 साल के बेनेट, जो एक अमरीकी यहूदी परिवार से हैं, कह चुके हैं कि मैंने खुद अपने हाथ से बहुत सारे फिलिस्तीनी अरबों को कत्ल किया है और अब भी मुझे फिलिस्तीनियों को कत्ल करने में कोई दिक्कत नहीं है। बेनेट चरमपंथी विचार रखते हैं। उनका परिवार 1967 में अमरीका से फिलिस्तीनी इलाकों में आकर बस गया था, जिसके बाद 1972 में बेनेट की पैदाइश हैफा शहर में हुई। बेनेट के पिता को लगा था कि इसराइल खतरे में है, इसलिए वो अमेरिका छोड़कर हैफा शहर आ गए और वहीं बस गए। اس کا مطلب یہ ہے کہ چرم پنتھی وچاروں والے نیتا کے روپ میں اپنی پہچان بنانے والے نیتن یاہو کی جگہ لینے جا رہے بینٹ بھی دویش اور کرورتا میں ان سے پیچھے نہیں ہیں۔ بینٹ اب رانانا شہر میں اپنی پتنی گیلٹ اور چار بچوں کے ساتھ رہتے ہیں، وہ پورو سینک ہیں۔
زیون شاسن کے یدھ منتری نے اسرائیل کی آنترک کمزوری کو سویکار کرتے ہوئے کہا ہے کہ لبنان کے ساتھ سمبھاوت جنگ غزہ کی جنگ سے زیادہ خطرناک ہوگی۔ بینی گینٹس نے اپنے ایک بیان میں اس بات کی اور سے سچیت کرتے ہوئے کہ لبنان کے ساتھ لڑائی غزہ پٹی میں فلسطینی پرتیرودھ سے ہونے والے یدھ سے زیادہ خطرناک ہوگی سویکار کیا ہے کہ جو کچھ ہم نے غزہ میں دیکھا ہے اس کا 10 گنا لبنان میں ہوگا۔ انہوں نے کہا کہ وشو سمودائے کو یہ بات سمجھنی چاہیے کہ اگر آئرن ڈوم نہ ہوتا تو آواسی علاقوں پر ہونے والے نرنتر میزائل حملوں میں ہمارے سینکڑوں لوگ مارے گئے ہوتے۔ انہوں نے چیتاونی دی کہ لبنان سے ہونے والا یدھ ادھک خطرناک ہوگا۔ بینی گینٹس نے زیونی شاسن اور فلسطینی پرشاسن کے سمبندھوں کی طرف اشارہ کرتے ہوئے کہا ہے کہ ہم کوشش کریں گے کہ فلسطینی پرشاسن سے اپنے سمبندھوں کو مضبوط بنائیں۔
یوروپ کے دسیوں پورو ورشٹھ ادھیکاریوں نے خط لکھ کر اویدھ ادھیکرت علاقوں میں اسرائیل کے یدھ اپرادھوں کی جانچ کی انوچت آلوچنا بند کیے جانے کی مانگ کی ہے۔ گارڈین سماچار پتر کی رپورٹ کے انوسار یوروپ کے 50 پورو ودیش منتریوں، پردھان منتریوں اور انیہ ورشٹھ ادھیکاریوں نے ایک کھلا خط لکھ کر فلسطین میں اسرائیل کے یدھ اپرادھوں کی جانچ کے لیے انتراشٹریہ اپرادھ نیالے کے کام میں راجنیتک ہستکشیپ کیے جانے کی نندا کی ہے۔ برٹن کے پردھان منتری بوریس جانسن نے مئی کے مہینے میں کہا تھا کہ مارچ میں اسرائیل کے خلاف شروع ہونے والی آئی سی سی کی جانچ نے برٹن کے ایک دوست اور گھٹک کے خلاف بھید بھاؤ پورن اور پکشت پات پورن لہجہ اپنا لیا ہے۔ یوروپ کے ان پورو اچھادھیکاریوں نے اپنے خط میں لکھا ہے کہ ہمیں آئی سی سی کے کرمچاریوں و ان کے پریجنوں کے خلاف پورا امریکی راشٹرپتی ڈونلڈ ٹرمپ دوارا پرتیبندھ لگائے جانے کے آدیش پر گمبھیر چنتا تھی اور اب ہمیں فلسطین کے اویدھ ادھیکرت علاقوں میں کیے گئے اپرادھوں کی جانچ پر نیالے پر کی جانے والی سارجنک و ترکہین آلوچنا اور اس کے یہودی ویرودی ہونے کے آروپ پر گہری چنتا ہے۔
فلسطین کے اسلامی پرتیرودھ سنگٹھن حماس نے بل دیا ہے کہ جلد ہی غزہ کی ناکہ بندی ٹوٹنے والی ہے۔ یحییٰ سنوار نے سوموار کو غزہ کے دورے پر آئے مصری ڈیلیگیشن سے ملاقات کے بعد یہ بات کہی۔ انہوں نے بتایا کہ مصری ڈیلیگیشن سے سنگھرش ورام کے مضبوطی سے لاگو کیے جانے کے سبھی پہلوؤں اور فلسطینی جنتا پر حملے روکنے کے بارے میں بات ہوئی اور صاف طور پر کہا گیا کہ پرتیرودھ پر حملے سے نپٹنے کے لیے پرتیرودھ ہر حملے سے نپٹنے کے لیے تیار ہے۔ یحییٰ سنوار نے کہا کہ مصریوں سمیت دنیا کے نیتاؤں سے کہا گیا ہے کہ وہ مسجد الاقصی میں زیونی شاسن کی کرتوتوں اور فلسطین کے حالات کو خراب ہونے سے روکیں۔ انہوں نے کہا کہ مصری ڈیلیگیشن سے غزہ کے پنرنرمان اور اسے اس سمبندھ میں انتراشٹریہ مدد ملنے کے بارے میں بھی بات چیت ہوئی۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹریہ سماچار سماپت ہوئے۔
یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، میں ہوں روش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ آج کے کاریکرم میں ہم سب سے پہلے بات کریں گے اسلامی گڑتنتر ایران کے آگامی راشٹرپتی پد کے چناؤ میں بھاگ لینے والے امیدواروں کے چناؤ پرچار کے بارے میں۔
ما سهممون توی بازار کشورهای منطقه این میزانی که الان هست حق ما نیست۔
اور پھر بات کریں گے فلسطینی یوواؤں دوارا انجام دیے جا رہے شاندار کاریوں کے بارے میں۔
لم ينتظر الشباب الفلسطيني كثيرا۔
اور انت میں چلیں گے بھارت، جہاں کرونا کے نئے معاملوں میں آتی کمی سے عام لوگوں کی چنتاؤں میں بھی کمی آ رہی ہے۔
بھارت میں کرونا کی دوسری لہر میں نرنتر کمی آ رہی ہے۔
तो सबसे पहले बात करते हैं ईरान में होने वाले राष्ट्रपति पद के चुनाव के बारे में। जैसे जैसे मतदान की तारीख नजदीक आ रही है, वैसे वैसे राष्ट्रपति पद के उम्मीदवारों द्वारा चुनाव प्रचार में तेजी लाई जा रही है। कोरोना की वजह से इस बार चुनाव प्रचार कुछ अलग और खास है। इस संबंध में विस्तार से एक रिपोर्ट पेश कर रहे हैं हमारे साथी मोहम्मद मेहंदी।
इस्लामी गणतंत्र ईरान में राष्ट्रपति पद का चुनाव बिल्कुल नजदीक है। 18 जून को मतदान होना है। राष्ट्रपति पद के उम्मीदवारों द्वारा चुनाव प्रचार अपने चरम पर है। ईरान के राष्ट्रीय चैनलों पर हर दिन कोई न कोई उम्मीदवार अपने अपने चुनावी वादों और चुनाव जीतने के बाद की योजनाओं के बारे में देश की जनता को बता रहा है। राष्ट्रपति पद के उम्मीदवार ईरान की इस्लामी व्यवस्था के हित संरक्षक परिषद के सदस्य और उच्च राष्ट्रीय सुरक्षा परिषद में इस्लामी क्रांति के सर्वोच्च नेता के प्रतिनिधि सईद जलीली ने राष्ट्रीय चैनल पर अपने चुनावी वादों और योजनाओं के बारे में बताते हुए कहा,
2000 मिलियन तुमान बैंकों द्वारा खल्क पुल।
सईद जलीली कहते हैं कि बैंक द्वारा लगभग 2000 अरब तुमान की करेंसी छाप दी गई बिना किसी आधार के। वहीं दूसरी ओर उत्पादन में लगातार गिरावट देखने को मिल रही है, जिसके कारण राष्ट्रीय मुद्रा का अवमूल्यन हो रहा है। वहीं राष्ट्रपति पद के एक अन्य उम्मीदवार मोहसिन रजाई मीर कायद हैं, जो ईरान के इस्लामी व्यवस्था के हित संरक्षक परिषद के सचिव और इमाम हुसैन यूनिवर्सिटी के प्रोफेसर हैं। उन्होंने भी राष्ट्रीय मुद्रा के बारे में बात की।
अगर ईरान में मितुनस्तिम बाज सोबत बुकोने,
मोहसिन रजाई का कहना है कि आज हमारा देश हमसे सवाल कर रहा है कि आज हमारी अर्थव्यवस्था क्षेत्र के कुछ देशों से क्यों पीछे छूट गई है, जबकि हमारे पास वो सब है जो हमारी अर्थव्यवस्था को दुनिया की सबसे अच्छी अर्थव्यवस्था वाले देशों की सूची में खड़ा कर दी। हमने अर्थव्यवस्था के विषय में ही पढ़ाई की है, मैंने अर्थव्यवस्था में ही पीएचडी की है, हम इसी के विशेषज्ञ हैं और हमारा प्रयास रहेगा कि चुनाव जीतने के बाद देश की राष्ट्रीय मुद्रा के मूल्य को पहले की तरह मजबूत बना दें। ईरान की राष्ट्रीय मुद्रा क्षेत्र की सबसे मजबूत मुद्रा में से हो। वहीं ईरान के राष्ट्रपति पद के चुनाव में सबसे मजबूत दावेदार माने जा रहे उम्मीदवार ईरान की न्यायपालिका प्रमुख और विशेषज्ञ परिषद के उप प्रमुख सैयद इब्राहिम रईसी हैं। इब्राहिम रईसी ने धार्मिक शिक्षा केंद्र से उच्चतम डिग्री हासिल की है। वो अपने चुनाव प्रचार के संबंध में श्रमिकों के बीच पहुँचे और उन्होंने श्रमिकों को संबोधित करते हुए कहा,
سهممون توی بازار کشورهای منطقه این میزانی که الان هست حق ما نیست।
देश की आर्थिक समस्या का समाधान सरकार और जनता के बीच एकजुटता है। क्षेत्रीय देशों के बाजार में इस समय जो हमारी भागीदारी है वो हमारी वास्तविक भागीदारी नहीं है। हम अपनी भागीदारी को इससे दो बराबर कर सकते हैं। ये काम अकेले सरकार नहीं कर सकती, बल्कि देश की जनता और सरकार जब मिलकर एकजुटता के साथ ये काम अंजाम देंगी तो हम जरूर क्षेत्रीय देशों के बाजारों में अपनी भागीदारी को दो बराबर बल्कि उससे भी अधिक कर सकते हैं। चुनाव जीतने के बाद मेरी योजनाओं में से एक योजना क्षेत्रीय देशों के बाजार में ईरान की भागीदारी को बढ़ाना है और ईश्वर की कृपा से एक मजबूत ईरान बनाना है। कुल मिलाकर ईरान में इस समय कोरोना महामारी के बीच होने वाले चुनाव में कोविड 19 की सारी गाइडलाइनों का पूरी तरह पालन किया जा रहा है। राष्ट्रपति पद के उम्मीदवार चुनावी रैलियां न करके राष्ट्रीय चैनल, रेडियो और सोशल मीडिया के जरिए अपनी बातों को देश की जनता तक पहुंचा रहे हैं। 18 जून को ईरान में राष्ट्रपति पद के चुनाव के लिए मतदान होना है, जिसको लेकर देश की जनता में भी भारी उत्साह देखने को मिल रहा है।
और अब चलते हैं फिलिस्तीन और बात करते हैं गजा युद्ध के बाद गजा में तबाही के दृश्यों के बारे में। गजा में जहां हर ओर इमारतों के मलबे दिखाई देंगे, वहीं बहादुर और स्वयंसेवी युवा भी दिखाई देंगे जो अपने देश की धरती को अपने हाथों से साफ कर रहे हैं। इस बारे में गजा फिलिस्तीन से IRIB के संवाददाता इब्राहिम अहमद अधिक जानकारी दे रहे हैं हमारे साथी मोहम्मद अली कुम्मी की आवाज में।
कनाडा के मूल
निवासी
गजा पट्टी में फिलिस्तीनी युवाओं ने मलबे को इकट्ठा करने के लिए लंबा इंतजार नहीं किया। इससे पहले के जंग में तबाह होने वाली इमारतों के मलबे को भारी वाहनों के जरिए साफ किया जाए, युवाओं ने खुद ही गजा की सड़कों और राजमार्गों को साफ करना शुरू कर दिया। हम दुनिया को बताना चाहते कि हमलावर चाहे जितनी हमारी इमारतों को तबाह करें, हम अपनी मातृभूमि को बचाने और बनाने के लिए तैयार हैं। हम धीरे धीरे पहले से बेहतर स्थिति बना देंगे।
हम गजा के निर्माण के लिए हमेशा तैयार हैं, चाहे जितनी घेराबंदी हो हम गजा की मदद से पीछे नहीं हटेंगे।
वहीं दूसरी ओर फिलिस्तीनी जनता गजा में घटने वाली घटना की सच्चाई को विभिन्न तरीकों से दुनिया के सामने पेश करने की कोशिश कर रही है। इसी परिप्रेक्ष्य में फिलिस्तीनी बच्चों ने अश-शुरूक टावर के मलबे पर खड़े होकर प्रदर्शन किया।
हे मुसलमानों, जान लो कि ईद फित्र शुरू हुई और खत्म हो गई, लेकिन हमारे चेहरों में हल्की सी भी खुशी नहीं जलकी। हमारी ईद तभी होगी जब फिलिस्तीन आजाद होगा। हम फिलिस्तीनी बच्चों और मस्जिद अल अक्सा की रक्षा के लिए यहाँ आए हैं। हम पूछना चाहते हैं कि क्या फिलिस्तीनी बच्चों को अपने घरों में सुरक्षा शांति से रहने का अधिकार नहीं है?
गजा पट्टी से युद्ध का मलबा हटाकर फिलिस्तीनी दुनिया को ये संदेश देना चाहते हैं कि उन्हें भी शांति और सुरक्षा में रहने का अधिकार है।
इब्राहिम अहमद, खबर गुजारी सदा वसीमा, गजा फिलिस्तीन।
और अब रुक करते हैं भारत का और बात करते हैं भारत में कोरोना की ताजा स्थिति के बारे में। भारतीय लोग अब थोड़ा सुकून की सांस ले पा रहे हैं क्योंकि इस देश में कोरोना के नए मामलों में लगातार कमी आ रही है। इस बारे में विस्तार से जानकारी दे रहे हैं दिल्ली से हमारे संवाददाता शमशाद काजमी।
भारत में कोरोना की दूसरी लहर में निरंतर कमी आ रही है और केंद्रीय स्वास्थ्य मंत्रालय के अनुसार पिछले 24 घंटे में राष्ट्रीय स्तर पर कोरोना वायरस के 1,27,000 नए मामले सामने आए हैं, जो पिछले 54 दिनों में सबसे निचले स्तर पर रहे हैं। 43 दिनों के बाद भारत में अब कोरोना के सक्रिय मामले कम होकर इस समय 18,95,520 तक पहुंच गए हैं। कोरोना के नए मामलों में कमी का कारण लॉकडाउन और कड़े प्रतिबंधों का लागू किया जाना है। राष्ट्रीय स्तर पर कोरोना के नए मामलों में कमी के अतिरिक्त इस घातक बीमारी से मरने वालों का आंकड़ा भी कम हुआ है और पिछले 5 सप्ताह में पहली बार ये संख्या 2,795 रही है। स्वास्थ्य मंत्रालय के अनुसार भारत में इस समय कोरोना संक्रमण की दर 6.62% है। भारत में वैक्सीनेशन की प्रक्रिया भी पूरी तरह जारी है और इसे इस घातक बीमारी से बचने के एक विकल्प के रूप में देखा जा रहा है। कोरोना संक्रमितों के रोग मुक्त होने की दर भी बढ़ रही है और एक दिन में 2,55,287 रोगी ठीक हुए हैं। दिल्ली सहित देश के कई राज्यों में लॉकडाउन अभी जारी है, जिससे आर्थिक और व्यावसायिक गतिविधियां काफी प्रभावित हुई हैं और मजदूरों और दूसरे श्रमिकों को आर्थिक कठिनाइयों का सामना करना पड़ा है, लेकिन वे लॉकडाउन को जरूरी बता रहे हैं।
पिछली बार लॉकडाउन लगा और लॉकडाउन में हमारे केस 1,00,000+ गए। इस बार लॉकडाउन लगा, हमारे केसेस नीचे गिरे, तो हम ये कह सकते हैं कि हम अपनी समुचित जो मतलब मेरा हेल्थ स्ट्रक्चर है उसको मजबूत करने के लिए लॉकडाउन करके हम कुछ गति को धीमा कर दे सकते हैं।
समय से पहले अगर देश के अंदर अगर वैक्सीनेशन का प्रोग्राम हो जाता तो शायद हमें इन सब चीज़ों से इतनी बुरी हालात में नहीं गुजरना पड़ता। वैक्सीनेशन का प्रोग्राम सरकार को सही तरीके से चलाना चाहिए।
देखो, सारे नुकसान है, काम धंधा नहीं है, एक तरफ से सवारी मिलती है, एक एक घंटे दो दो घंटे बैठ रहना पड़ता है, दूसरी तरफ से खाली आना पड़ता है, सारी दिक्कत ही है, उससे खर्चे पानी की भी दिक्कत है सारी।
भारत में कोरोना से ठीक होने वालों की दर 92.09% तक पहुंच गई है। इस समय भारत के 5 राज्यों तमिलनाडु, कर्नाटक, महाराष्ट्र, केरल और पश्चिम बंगाल कोरोना से सबसे अधिक प्रभावित हैं और दिल्ली में कोरोना की स्थिति सुधर रही है, जहां अगले 7 जून को लॉकडाउन खत्म हो जाएगा। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। यह तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से, लेकिन उससे पहले प्रस्तुत है कार्यक्रम रोहिंग्या त्रासदी। रोहिंग्या त्रासदी।
दोस्तों, कार्यक्रम रोहिंग्या त्रासदी में आपका स्वागत है। मरियम मेहरदादी और रवि सैदी का सलाम स्वीकार कीजिए। हम अपने इन विशेष कार्यक्रमों के जरिए पीड़ित रोहिंग्याओं के इतिहास और हालिया वर्षों में उन पर हुए अत्याचारों के बारे में चर्चा कर रहे हैं।
६२ में म्यांमार के सैन्य जनरलों ने यूनू या थाकिन नू की सरकार का तख्ता पलट किया। 3 समुदायों शान, राखीन और रोहिंग्या के संयुक्त प्रतिरोध व आंदोलन के नतीजे में तैयार होने वाले संविधान को रद्द कर दिया। परिणाम स्वरूप रोहिंग्या मुसलमानों को जो भी सुविधा प्राप्त हुई थी वो खत्म हो गई। जनरलों ने समाजवादी दृष्टिकोण को आगे बढ़ाया। म्यांमार को एक देश और एक राष्ट्र के रूप में संगठित करने के लिए उन्होंने क्रांति परिषद का गठन किया और 1978 में एक कानून पारित किया, जिसके आधार पर रोहिंग्या समुदाय को बांग्लादेशी घोषित कर दिया गया और नागरिकता की समस्त विशिष्टताएं उनसे छीन ली गईं। रोहिंग्याओं के नस्ली सफाए और उन्हें देश से निकालने के लिए सैन्य शासन का ये पहला कदम था। 1978 के कानून से रोहिंग्याओं की नागरिकता छीन ली गई, लेकिन 1982 में जो कानून पारित किया गया उसके आधार पर एक झटके में रोहिंग्याओं के सभी कानूनी अधिकार छीन लिए गए, क्योंकि कानून में एक ऐसा प्रावधान था जिसके मुताबिक म्यांमार की राष्ट्रीयता जनरलों द्वारा प्रमाणित दस्तावेजों से सशस्त्र कर दी गई थी। हर नागरिक को यह साबित करना था कि उसके पूर्वज 1824 में ब्रिटिश शासन की स्थापना से पहले म्यांमार में रहते थे। भारत के वरिष्ठ सांसद एवं ऑल इंडिया मजलिसे इत्तेहादुल मुस्लिमीन के प्रमुख असदुद्दीन ओवैसी ने अपने एक भाषण के दौरान म्यांमार के रोहिंग्या मुसलमानों का इतिहास बताते हुए कहा कि रोहिंग्या 8वीं-10वीं शताब्दी से म्यांमार में रहते चले आ रहे हैं। उन्होंने बताया कि
तो ये जो रोहिंग्या मुसलमान है ये कब से बर्मा में रह रहे हैं? 8वीं-10वीं सदी से, जिसको कोई अंग्रेजी में राखीन या राकान कहता है उस इलाके को, 8वीं-10वीं सदी से रोहिंग्या वहां पर रहते हैं। 9वीं और 11वीं सदी के दरमियान में अरब मुसलमान जो ताजिर थे वो इस इलाके को आए। 9वीं-11वीं सदी के दरमियान में उन्होंने इस्लाम को कबूल किया। आप अंदाजा लगाइए कि किस जगह पर 9वीं से इन्होंने इस्लाम को कबूल किया, बल्कि 8वीं सदी से वो वहां पर कयाम पजीर हैं। आज आप देखिए, जिस कौम ने अरब ताजिरों के दीन इस्लाम की दावत को कबूल किया और दीन इस्लाम को कबूल किया, आज बर्मा की हुकूमत यह कहती है, ये जालिम हुकूमत इन रोहिंग्या मुसलमानों के ताल्लुक से कहती है कि यह इनका ताल्लुक बर्मा से नहीं है, ये बर्मी सिटीजन नहीं है या बर्मा के शहरी नहीं है।
सच्चाई यह है कि जब इस तरह के कानून पारित किए गए तो रोहिंग्या मुसलमान उनके प्रभावों को अच्छी तरह समझ नहीं सके। उनकी अधिकांश आबादी पैतृक गांवों में रहती थी और उन्हें उम्मीद नहीं थी कि सैन्य सरकार इन कानूनों के जरिए उनकी मूल राष्ट्रीयता पर प्रश्न चिन्ह लगा देगी और उन्हें मूल भारतीय अप्रवासी करार दे देगी। दूसरे, अगर वे इस मुद्दे के प्रभाव को समझ भी जाते तो ऐसे दस्तावेज वहां कहां से जुटाते जिनके आधार पर 1824 से पहले उनका म्यांमार में रहना साबित हो और सैन्य अधिकारी उन्हें प्रमाणित करें। उनके पास एकमात्र प्रमाण सिर्फ ये था कि वे नस्लों से अपने पैतृक गांव में रहते आ रहे हैं। हालांकि सैन्य सरकार की नज़र में इसका कोई महत्व नहीं था। सैन्य सरकार ने इससे भी खतरनाक काम रोहिंग्या मुसलमानों के पास मौजूद दस्तावेजों को जब्त करके उसे नष्ट कर दिया। म्यांमार की स्वाधीनता के बाद 1948 की मर्दुम शुमारी में रोहिंग्याओं को एक म्यांमारी समुदाय के रूप में पंजीकृत किया गया, लेकिन सैन्य शासन ने रोहिंग्याओं की नागरिकता रद्द करके उनके उन दस्तावेजों को जब्त कर लिया जो पूर्व सरकार ने उन्हें दिए थे। इसके लिए सेना ने हिंसा का भी सहारा लिया। इस प्रकार रोहिंग्याओं के पास अब कोई दस्तावेज नहीं बचा था जिसे वे अपनी नागरिकता साबित कर सकें। ये काम सैन्य शासन की समाप्ति के ठीक 9 महीने पहले किया था। सैन्य अधिकारियों ने रोहिंग्या मुसलमानों से चुनाव में वोट देने का अधिकार छीन लिया। भारत के वरिष्ठ सांसद असुद्दीन ओवैसी बताते हैं कि 1780 में एक बादशाह ने जब म्यांमार पर हमला किया था और उस पर कब्जा किया था तब से इस देश के रोहिंग्या मुसलमानों पर अत्याचार शुरू हुआ था। उन्होंने बताया,
1780 में एक बर्मा के बादशाह ने इस इलाके पर हमला किया और कब्जा किया। उस वक्त से जुल्म शुरू हुआ। 1780 से रोहिंग्या मुसलमान वहां से भागे, कोई बंगाल में आए। फिर 1943 में जापान ने हमला किया बर्मा पर, उसको कब्जा किया। यही रोहिंग्या मुसलमान थे जिन्होंने जापानियों से मुकाबला किया था। अंग्रेज छोड़कर चले गए। दोबारा 1945 में रोहिंग्या मुसलमानों ने अंग्रेजों का साथ दिया और अंग्रेजों ने दोबारा बर्मा पर कब्जा किया। फिर 48 में बर्मा को अंग्रेजों से आजादी मिली। ये जो मौजूदा खातून है आंग सांग सूची, जिसको नोबेल प्राइज का इनाम दिया गया, इनके वालिद उस वक्त के पहले सदर बने। आंग सांग ने वादा किया था रोहिंग्या मुसलमानों से कि हम आपको बर्मा के शहरी मानेंगे, मगर इख्तदार जैसा मिला वो रोहिंग्या मुसलमानों के ताल्लुक से जो वादा किया उसको भूल गए।
सैन्य अधिकारियों ने दुष्प्रचार करके बौद्ध राजनेताओं का भी समर्थन हासिल कर लिया था। बौद्ध भिक्षुओं के दिलों में पहले से ही रोहिंग्या मुसलमानों के लिए नफरत थी। उन्होंने राखीन समुदाय के बीच की जो अल्पसंख्यक से बहुसंख्यक बन गया था मुसलमानों के प्रति सांप्रदायिकता को भड़काया। राखीन समुदाय ने रोहिंग्याओं के नरसंहार और उन्हें उनके घरों से उजाड़ने में इसलिए भाग लिया क्योंकि सैन्य अधिकारियों और बौद्ध भिक्षुओं ने उन्हें उनकी संपत्तियां देने का लालच दिया था। वास्तव में सैन्य शासन ने एक उपकरण के रूप में राखीन समुदाय का इस्तेमाल किया और रोहिंग्याओं के निष्कासन के बाद उनके गांवों और जमीनों को बहुराष्ट्रीय कृषि औद्योगिक निवेश कंपनियों के हवाले कर दिया। म्यांमार सरकार सेना के जनरलों के नियंत्रण में आ गई। आम चुनाव केवल इसलिए आयोजित कराए गए ताकि अंतर्राष्ट्रीय स्तर पर सरकार की छवि को सुधारा जा सके। 1988 में रोहिंग्याओं की नागरिकता को छीनने के लिए एक अन्य कदम उठाया गया इस प्रकार से कि रोहिंग्याओं को किसी भी प्रकार का कार्ड या दस्तावेज देने पर प्रतिबंध लगा दिया गया जिससे उनकी नागरिकता साबित होती हो। इसके लिए एक 11 सूत्रीय विधेयक पारित किया गया। रोहिंग्या मुसलमानों को कानूनी तौर पर विद्रोहियों के रूप में मान्यता दी गई ताकि उनके दमन को कानूनी रूप दिया जा सके। آل انڈیا مجلس اتحاد المسلمین کے پرمکھ نے بتایا کہ جب ورش 1960 میں میانمار آزاد ہوا تو اس دیش کے روہنگیا مسلمان پاکستان جانا چاہتے تھے، لیکن اس دیش کی سرکار نے انہیں نہیں جانے دیا اور ان سے وعدہ کیا کہ وہ اس دیش میں پورے سمان کے ساتھ رہیں۔ اسد الدین اویسی نے آگے بتایا،
جب آزادی ملی برما کو، روہنگیا مسلمانوں نے کہا کہ ہم برما کے ساتھ نہیں رہنا چاہتے، ہم کو پاکستان سے جوڑ دیا جائے، تو ان سے جا کر کہا گیا کہ نہیں، تم پاکستان کو نہیں جاؤ گے، ہم تم کو برما کے اول درجے کا شہری مانیں گے، تم کو حقوق دیں گے، مگر جو وعدے کیے گئے اس سے مکر گئے۔ 1960 میں جنرل نیون کی سوشلسٹ پارٹی کو اقتدار ملا اور جنرل نیون نے آپریشن ناگامان 77 میں شروع کیا گیا۔ یہ آپریشن یہ کہتا تھا کہ جو انگریزوں کے ساتھ لڑائی لڑے وہ برما کے شہری نہیں ہے۔ 78 میں، بلکہ 77 میں 200,000 روہنگیا مسلمان بنگلہ دیش کو بھاگنے پر مجبور ہو گئے۔ اس وقت بھی ان کو اسی طرح مارا گیا، پیٹا گیا، ان کے معصوم بچوں کے جسموں کو کاٹ کر سمندر میں پھینک دیا گیا، ہماری ماں اور بہنوں کی عصمتیں لوٹی گئیں۔ پھر اقوام متحدہ کے اگریمنٹ پر 200,000 روہنگیا مسلمان واپس گئے اپنے علاقے کو، رکھین کو، راکان کو۔ اور پھر میرے عزیز دوستوں اور بزرگوں، 82 میں نیا قانون بنایا گیا امیگریشن کا، کہا گیا کہ روہنگیا مسلمان برما کے شہری نہیں ہیں۔
دوستو، واسطو میں کہا جا سکتا ہے کہ 1962 میں تختہ پلٹ کے بعد سینا نے ستہ پر پورن روپ سے قبضہ جما لیا۔ اس کے بعد انتراشٹری دباؤ میں دکھاوٹی چناؤں کا آیوجن کیا اور ایک کٹھ پتلی سرکار کو ستہ سونپ دی۔ اس دوران روہنگیاؤں کے سمست ادھیکاروں کو چھین لیا گیا۔ جنرلوں، راجنیتاؤں اور بودھ بھکشکوں کے گٹھ بندھن نے مسلمانوں پر اتیاچار کیے اور انہیں مول مانو ادھیکاروں سے بھی ونچت کر دیا۔ جنرلوں، راجنیتاؤں اور بودھ بھکشکوں کے گٹھ جوڑ نے روہنگیاؤں کے نسلی صفائی کے لیے ابھیان چلایا، ان کے خلاف ہنسا بھڑکائی، ان کے گھروں اور کھیتوں کو آگ کے حوالے کر دیا اور پرشوں کی اپستھتی میں ان کی مہیلاؤں کا بلاتکار کیا۔ جس گاؤں میں بھی دنگائی، ہتیارے اور ہنسک دستے پرویش کرتے تھے، وہاں ہر اور اراجکتا اور موت کا سناٹا ہوتا تھا۔ روہنگیا مسلمان اپنی جان بچانے کے لیے گھروں کو چھوڑ کر بھاگ کھڑے ہوتے تھے۔ اس دوران کتنے ہی لوگ ندی میں ڈوب کر مر گئے یا کسی اور وجہ سے کبھی بنگلہ دیش پہنچ ہی نہیں سکے۔
ملیشیا کے پورو پردھان منتری مہاتیر محمد نے سنیکت راشٹر سنگ میں روہنگیا مسلمانوں کے نرسنہار اور نسلی صفائی کا مدعا اٹھاتے ہوئے میانمار سرکار کی کڑی آلوچنا کی تھی۔ ان کا کہنا تھا، میں دوسرے دیشوں کے معاملوں میں ہستکشیپ کرنے کا ورودھی ہوں، لیکن کیا دنیا کو یہ نرسنہار نہیں دکھائی دے رہا ہے اور کوئی کچھ نہیں کہہ رہا ہے؟ دیش کے سوادھین ہونے کا کیا مطلب ہے کہ وہ اپنے ہی ناگرکوں کا نرسنہار کرے؟ کیونکہ وہ سوادھین ہیں، انہوں نے کہا۔
Ladies and gentlemen, while Myanmar is arguing that it was responding to the threat of terrorism, it is ironic that millions fled in fear of such counter-terrorism measures or simply state and institutionalized terrorism. Many faced untold brutality and were even at risk of seeing an entire generation wiped out. Some were able to escape, but these lucky ones are now unable to return to their homes in Myanmar.
مہاتیر محمد کا کہنا تھا، میانمار سرکار انسانوں کے نرسنہار اور ان کے گھروں کو اجاڑنے کا ابھیان چلا رہی ہے، لیکن آنگ سانگ سوچی اس کا کھنڈن کرتی ہیں۔ رکھائن پرانت میں مسلمانوں کا جنسنہار کیا جا رہا ہے، ان کے گھروں کو آگ لگائی جا رہی ہے، قریب 10,00,000 लोग अपना घर बार छोड़कर भागने पर मजबूर हो गए हैं। इसके बावजूद शांति के नोबेल पुरस्कार से सम्मानित समेत म्यांमार के अधिकारी इन घटनाओं का खंडन कर रहे हैं। दोस्तों, कार्यक्रम का समय यहीं समाप्त होता है। हमें इजाजत दीजिए। खुदा हाफिज।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताज़ा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। قرآنی قصے۔
دوستو، کارکرم قرآنی قصے کی اگلی کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں، جس میں سورہ انعام کی کچھ آیتوں کی ہم ویاکھیا پیش کریں گے۔ قائم رضوی کا سلام سویکار کیجیے۔ قرآنی قصے کے آج کے کارکرم میں ہم سورہ انعام کی 52 اور 53 آیتوں کے ساتھ ہی اس سورہ کی آیت سنکھیا 69 کی بھی ویاکھیا پیش کریں گے۔ ایک بار قریش کے کچھ لوگ اس استھان سے گزر رہے تھے جہاں پر پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اپنے کچھ ساتھیوں کے ساتھ بیٹھے ہوئے تھے۔ ان میں سے ادھکانش لوگ نردھن اور بے سہارا تھے، جیسے عمار یاسر، بلال حبشی، خباب بن اررت اور اسی پرکار کے کچھ انی لوگ۔ عمار یاسر ان نردھر مسلمانوں میں سے تھے جن کا مکے میں کوئی بھی نہیں تھا۔ ان پر قریش بہت ہی اتیاچار کیا کرتے تھے۔ عمار یاسر کے پتا بھی قریش کی یاتناؤں سے موت کا شکار ہو چکے تھے۔ عمار یاسر کی ماں کا نام سمیہ تھا۔ ان کو ابو جہل نے اتنی بری طرح سے مارا تھا کہ وہ شہید ہو گئیں۔ عمار یاسر کے ماتا اور ان کے پتا کا نام اسلام کے آرمبھک شہیدوں میں آتا ہے۔ جو لوگ پیغمبر اسلام کے کنارے بیٹھے ہوئے تھے ان میں سے ایک بلال بن ریاح حبشی بھی تھے۔ وہ بنی جمع نامک قبیلے میں رہا کرتے تھے۔ ان کو اسلام سے دلی لگاؤ تھا۔ وہ اسلام کے لیے سب کچھ کرنے کو تیار رہتے تھے۔ پیغمبر اسلام کا ایک کٹر دشمن امیہ بن خلف تھا۔ اس کا سمبند بنی جمعہ سے تھا۔ وہ بلال کو بھری دوپہری میں تپتی ہوئی ریت پر لٹا کر ان پر بڑا سا پتھر رکھ دیا کرتا تھا۔ ان کے سینے پر بہت بھاری پتھر رکھنے کے بعد بن خلف بلال سے یہ کہتا تھا کہ اگر تم محمد کے خدا کو نہیں چھوڑو گے تو تم کو اسی حال میں رکھا جائے گا۔ بلال اس حال میں بھی یہ کہا کرتے تھے کہ احد احد، ارتھات میرا خدا ایک ہی ہے۔ کافی دکھ اٹھانے کے بعد بلال کو پیغمبر خدا کے آدیش پر خرید کر آزاد کر دیا گیا۔ بلال بہت ہی ایماندار اور سچے انسان تھے، اسی کارن ان کو پیغمبر اسلام کے مؤذن کا سمانت پد بھی حاصل ہوا تھا۔ قریش کے دھنوان لوگ دوسروں کا آنکلن پیسے کے آدھار پر کیا کرتے تھے۔ وہ منشیہ کے آدھیاتمک مہتو کو سمجھتے نہیں تھے۔ یہی کارن ہے کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے ارد گرد جو لوگ رہتے تھے ان کو وہ بہت ہی گری ہوئی نظر سے دیکھتے تھے۔ اس پرکار کے لوگوں کا وہ مذاق اڑاتے تھے۔ وہ بڑے ہی گھمنڈ سے پیغمبر اسلام کو سمبودھت کرتے ہوئے یہ کہتے تھے کہ کیا تمہارے پاس اسی پرکار کے غریب اور بیکار لوگ ہیں؟ کیا ہم میں سے ایشور نے تمہارے لیے انہی گرے پڑے لوگوں کا چین کیا ہے؟ کیا تم چاہتے ہو کہ ان کے ہوتے ہوئے ہم بھی تمہارے ساتھ آ جائیں؟ اگر تم سوئم کو ایسے لوگوں سے الگ کر لو تو ہو سکتا ہے کہ ہم تم سے نزدیک ہو جائیں۔ یہ گھمنڈی قریش پیغمبر اسلام سے کہتے تھے کہ اگر ہم تم پر ایمان لے بھی آتے ہیں تو تم کو ان غریبوں اور بے سہارا لوگوں کو اپنے سے دور کرنا ہوگا۔ اگر عرب کے گڑمانے لوگ تمہارے پاس آئیں اور وہ ہم کو ان لوگوں کے ساتھ بیٹھے ہوئے دیکھیں گے تو اس سے ہماری بہت بے عزتی ہوگی۔ آپ ایسا کیجئے کہ ان غریب اور بے سہارا لوگوں کو الگ رکھیے اور ہم کو ان سے الگ کیجئے۔ حالانکہ قریش کے گھمنڈی لوگوں کا یہ پرستاؤ ایک دھوکہ تھا اور ایشور اس سے اچھی طرح سے اوگت تھا۔ اسی بھی سورہ انعام کی آیت سنکھیا 52 اور 53 نازل ہوئی، جس کا انواد اس پرکار سے ہے: ہے پیغمبر، جو لوگ صبح شام اپنے پالنہار کو پکارتے ہیں اور کیول اسی کو پرسن کرنا چاہتے ہیں، انہیں اپنے پاس سے مت بھگائیے، نہ ان کے حساب کا دائتو آپ پر ہے اور نہ آپ کے حساب کا دائتو ان پر ہے، آپ انہیں اپنے پاس سے نہ بھگائیں اور اس پرکار اتیاچاریوں میں سے نہ ہو جائیں، اور اس پرکار ہم نے ان میں سے کچھ کی دوسروں کے ساتھ پریکشا لی کہ وہ کہیں کہ کیا یہی لوگ ہیں جنہیں ایشور نے ہمارے بیچ سے چنا ہے اور ان پر اپکار کیا ہے؟ کیا ایشور کرتجھ لوگوں کو بہتر ڈھنگ سے پہچاننے والا نہیں ہے؟ اس آیت میں پیغمبر اسلام کو سمبودھت کرتے ہوئے یہ کہا گیا ہے کہ انیہ لوگوں کو آکرشت کرنے کے لیے کدابی سچے ایمان والوں کو اپنے سے دور مت کیجیے، کیونکہ یہ ایک پرکار کا اتیاچار ہے۔ یہ آیت سماج میں ہر پرکار کے بھید بھاؤ کو رد کرتے ہوئے اسے دھرم کی آتما کے وپریت بتاتی ہے، جو سمانتا اور بھائی چارہ ہے۔ اس سنسار میں کسی کو بھی کسی پر شریشتتا پراپت نہیں ہے، اور دھن دولت تتھا شکتی و ستا کے کارن کسی گٹ کو وششتتا نہیں دی جا سکتی۔ ہر ویکتی کا حساب کتاب ایشور کے ذمے ہے اور وہ اپنے گیان کے آدھار پر کام کرتا ہے۔ ایشور کے دوارا بدلا دیے جانے کا آدھار ایمان اور بھلا کرم ہے، نہ کہ دھن دولت اور پد یا شکتی آدی۔ اس بارے میں حضرت علی علیہ السلام کہتے ہیں کہ دھن دولت اور ادھک سنتان پر گھمنڈ نہ کرو، کیونکہ تم کو پتہ نہیں ہے کہ دھن دولت اور سنتان پریکشا کا بھی مادھیم ہے۔ ان چیزوں پر کسی کو بھی گھمنڈ نہیں کرنا چاہیے، کیونکہ اس کا پریڑام اچھا نہیں ہوگا۔ ایشور سورہ انعام کی 68 آیت میں پیغمبر اسلام کو آدیش دیتا ہے کہ وہ مذاق اڑانے والوں کے ساتھ نہ اٹھے بیٹھیں۔ اس سمبندھ میں کہا گیا ہے کہ ہے پیغمبر، جب بھی آپ ایسے لوگوں کو دیکھیے کہ جو ہماری آیتوں کے بارے میں پریہاس کے لکش سے کھوج بین کر رہے ہیں تو ان سے الگ ہو جائیے، یہاں تک کہ وہ دوسری باتوں میں لگ جائیں، اور یدی شیطان بھلا دے تو یاد آنے کے پشچات اس اتیاچاری جاتی کے ساتھ مت بیٹھیے۔ اس آیت میں ایشور کہتا ہے کہ جب بھی تم کسی ایسی بیٹھک میں جاؤ جہاں ایشوری آیتوں کا پریہاس کیا جا رہا ہو، تو یدی تم بات کا وشے بدل سکتے ہو تو وشے کو بدل دو، انیتھا اس بیٹھک سے اٹھ کر چلے جاؤ۔ تم اس بات کی انمتی نہ دو کہ ویرودھی تمہاری اپستھتی میں ایشور کے دھرم کا پریہاس کریں۔ یدی تم یہ بات بھلا بیٹھے اور بیٹھک میں سملت ہو گئے تو جیسے ہی یاد آئے ترنت وہاں سے نکل جاؤ، اور یہ مت سوچو کہ یدی میں بیٹھک کے بیچ سے نکل گیا تو لوگ کیا کہیں گے۔ یہ آیت ہم سبھی کو پاپیوں کے ساتھ بیٹھنے اور ایسی بیٹھک میں سملت ہونے سے روکتی ہے جس میں پاپ ہو رہا ہو۔ اس آیت کے آنے کے بعد کچھ مسلمان پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کی سیوا میں اپستھت ہوئے۔ انہوں نے کہا کہ اگر ایسا ہے تو پھر ہم مسجد الحرام میں بھی نہیں جا سکتے، کیونکہ اسلام ویرودھی لوگ گٹ گٹ میں اس مسجد کے وبھن استھانوں پر بیٹھ کر ایشور ویرودھی باتیں کرتے رہتے ہیں۔ اگر ہم مسجد الحرام کے کسی بھی کونے میں جاتے ہیں تو ہمیں وہاں پر لوگ اوشی ہی ایشور ویرودھی باتیں کرتے ہوئے مل جائیں گے۔ اسی دوران سورہ انعام کی آیت سنکھیا 69 نازل ہوئی، جس کا انواد اس پرکار ہے، اور جو لوگ ایشور سے ڈرتے ہیں ان پر پاپیوں کے حساب کا کوئی دائتو نہیں ہے، پرنتو یہ ان کے لیے ایک اپدیش ہے کہ شاید وہ بھی ایشور سے ڈرنے لگے۔ یہ آیت ہمیں بتاتی ہے کہ جو لوگ پاپیوں کو سمجھانے یا انہیں اپدیش دینے کے لیے ایسی بیٹھکوں میں بھاگ لیتے ہیں وہ ان کے پاپ میں شامل نہیں ہیں، کیونکہ ان کا لکش پاپ میں شامل ہونا نہیں بلکہ سدھار کرنا ہے۔ سوبھاوک سی بات ہے کہ ہر کوئی یہ نہیں کہہ سکتا کہ میں پاپیوں کو سدھارنے کے لیے ان کی بیٹھک میں بھاگ لیتا ہوں، کیونکہ سمبھو ہے کہ وہ ویکتی سوئم برے لوگوں میں گھل مل کر انہیں کے جیسا ہو جائے۔ ایسے میں سدھار کے لکش سے کیول ان لوگوں کو پاپیوں کی بیٹھک میں جانے کا ادھیکار ہے جن میں ایشور کا بھے بھی ہو اور پاپیوں سے پربھاوت ہونے کی جن کی سمبھاونا بالکل بھی نہ ہو۔ آیت کے انوسار پاپیوں اور جھوٹے لوگوں کے ساتھ بیٹھنے سے ہمیں ہمیشہ بچنا چاہیے اور ان سے دوری بنائے رکھنی چاہیے۔ اس پرکار منشیہ کافی حد تک پاپوں سے بچ سکتا ہے۔ تو دوستوں، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ آپ سے انومتی چاہتے ہیں۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ابھی آپ ساپتاہک کارکرم پرانی قصے سن رہے تھے۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو پسند آیا ہوگا۔ پتر ویوہار کے لیے ہمارا ای میل ایڈریس ہے hindi@wsirib.ir۔ تو دوستو، اسی کے ساتھ ہماری یہ سبھا یہیں پر سماپت ہوتی ہے۔ حسن عباس اور ساتھیوں کو انومتی دیجیے۔ خدا حافظ۔Oh, oh, oh.